گل شجر کی طرح Yes, it's true. 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 Yes, it's true.
خدام یسوع مسیح کے نام میں تمام ویورس کو سلام پیش کرتا ہوں اور قادر مطلق خدا کا بہت شکر گزار ہوں کہ آج شام پھر آپ کی خدمت میں خدا کا کلام لے کر آ سکا. یہ خدا کی مہربانی, خدا کے فضل سے اور بہنوں بھائیوں دوستوں کی سپورٹ کے وسیلے سے ایسا ممکن ہوا. اس کے لیے میرے دل سے دعا ہے کہ جتنے لوگ بھی اس خدمت کے کام کو, اس منسٹری کو اور اس پروگرام کو سپورٹ کرتے ہیں, خداوند خدا ان کو اور ان کے گھرانوں کو ہمیشہ برکتوں سے مالا مال رکھے. ہم خدا کے شکر گزار ہیں. ابھی اگلے مہینے میں جو ہماری میٹنگ ہے اس کے بارے میں آپ کو بتا دوں, وہ فرینکفرٹ جرمنی میں چرچ آف جیزس کرائسٹ, جہاں پاسٹر طارق بھٹی صاحب خدا کی خدمت کرتے ہیں, وہ پاسبان ہیں وہاں کے, تو وہاں پر یہ میٹنگ ہوگی 18 اور 19 تاریخ کو, یعنی سیٹرڈے اور سنڈے کو. تو آپ اگر اس کے بارے میں, یعنی اگلے مہینے کی میں بات کر رہا ہوں, فروری میں نہیں مارچ میں, تو یہ کیونکہ ایسٹر کے حوالے سے ہی میٹنگ ہوگی, لیکن ہمارا کچھ اسکیڈول ایسا تھا کہ ہمیں وہ مارچ میں یہ میٹنگ کرنی پڑی ہے, تو ہم خدا کے شکر گزار ہیں. اور آف کورس ایسٹر والے دن یہ میٹنگ جو ہے یہ اٹلی میں ہوگی, جس کی ڈیٹیل آپ کو میں اگلے مہینے میں بتاؤں گا. خداوند آپ کو بہت زیادہ برکت دے. تو ایک لمحے کے لیے اپنے سروں کو ہم جھکائیں گے اور خداوند خدا سے دعا مانگیں گے تاکہ ہم اس کے کلام کو جو سنتے ہیں اس کو سمجھ سکیں, اور سمجھنے کے وسیلے سے ہم برکت پا سکیں. اور اگر آپ مسیح یسوع میں زندگی گزار رہے ہیں تو آپ کی ترقی ہو, اور اگر آپ خدا کو نہیں جانتے, پربھو یسوع مسیح کو جو کہ بادشاہوں کا بادشاہ اور خداوندوں کا خداوند ہے, پربھوؤں کا پربھو, راجاؤں کا راجا ہے, تاکہ آپ اسے جان سکیں جو مکتی داتا ہے, تاکہ اس کے چرنوں میں آ کر آپ بچ سکیں, مفت نجات حاصل کر سکیں. خداوند کے نام کی تعریف ہو. ایک لمحے کے لیے ہم اپنے سروں کو جھکائیں گے. اے قادر مطلق خدا, تو جو خالق کائنات, رب الفاج, حی القیوم اور خالق کائنات ہے, ابراہم, اسحاق اور یعقوب کا, اسرائیل کا خدا, تو جو سب پر رحم کرتا ہے, قہر کرنے میں دھیما اور شفقت اور راستے میں غنی ہے, تو بے حد تعریف اور حمد اور شکر گزاری کے لائق ہے. اور اے پیارے خدا یسوع مسیح, تو جو زندہ خدا کا بیٹا ہے, المسیح ہے, ہم تیری تعریف کرتے ہیں, تیرا شکر کرتے ہیں پیارے خدا یسوع مسیح, کیونکہ تو ہمارے لیے کلوری کی صلیب پر مر گیا تھا اور تیسرے دن پھر زندہ ہوا ہے, اور تو آج بھی زندہ, ہم تیرا شکر کرتے ہیں. اور پیارے خدا یسوع مسیح, ہم تیرا شکر کرتے ہیں, تو الفا اور اومیگا, ابتدا اور انتہا, اول اور آخر, آد اور انت ہے, تیرا شکر کرتے ہیں, تیری تعریف کرتے ہیں. اس لیے کسی نے کہا کہ جو آد اور انت ہے سو ہی گرو ہمارا. تیرا شکر ہو, تو گروؤں کا گرو ہے, تو بادشاہوں کا بادشاہ ہے, تیری تعریف کرتے ہیں پیارے خدا ہم یسوع مسیح، اور آج شام کے لیے بھی تیرا شکر ہو، تیری تعریف ہو۔ تو آج شام یہاں اسٹوڈیوز میں موجود ہے، اور جہاں جہاں اس وقت یہ پروگرام دیکھا جا رہا ہے، کلام سنا جا رہا ہے، اس وقت بھی اور اس کے بعد بھی جو لوگ انٹرنیٹ کے ذریعے بھی یہ کلام سنیں گے، خداوند تو اپنے جلالی ہاتھ کو بڑھا کر انہیں بھی چھوئے گا، ان پر بھی رحم فرمائے گا، انہیں بھی برکت دے گا، شفا دے گا، اور معجزات تیرے کلام کے وسیلے سے ظہور میں آئیں گے، خداوند یسوع مسیح کے نام سے، آمین، پریز گاڈ۔ خداوند کی تعریف ہو، ہم خدا کا بہت شکر کرتے ہیں، اور میرے ساتھ آپ دیکھیں خدا کے کلام میں سے پیدائش کی کتاب اردو زبان میں، اور اس کا دوسرا باب ہم پڑھیں گے، اور اس کی 17 آیت جو ہے، ویسے میں 8ویں آیت سے ہی 8ویں اور 9ویں آیت بھی پڑھوں گا، اور اس کے بعد جو 17 آیت ہے اس میں سے خدا کا کلام ہم آج سیکھنا شروع کریں گے۔ دا بک آف جینیسز، یا ہندی اور پنجابی میں اتپتی، بائبل کی پہلی کتاب جو ہے، اس کا دوسرا باب اور اس کی 17 یا پنجابی چ 17 آیت تے میں آج جڑا وچن ہے وہ تانوں سنانا ہے، پر 8ویں تے 9ویں آیت اس تو پہلے میں وی نال پڑھاں گا۔ لکھا ہے کہ خداوند خدا نے مشرق کی طرف عدن میں ایک باغ گایا، اور اس کا مطلب یہ نہیں کہ باغ خدا نے خود اپنے ہاتھ سے بنایا، کیونکہ قادر مطلق ہے، وہ تو کہہ دیتا ہے اور سب کچھ ہو جاتا ہے، کیونکہ خدا بھی زندہ ہے اور اس کا کلام بھی زندہ ہے، اور اس کے کلام میں قدرت ہے، اور خداوند یسوع مسیح کلام ہے، اور یہ کسی اور کا کلام نہیں، یہ کلمہ خدا ہے۔ تو لکھا ہے کہ خدا نے مشرق کی طرف آگ لگایا، اور انسان کو جسے اس نے یعنی خدا نے بنایا تھا وہاں رکھا، اور خداوند خدا نے ہر درخت کو جو دیکھنے میں خوش نما، یاد رکھیں ہر درخت ہی جو خدا نے لگایا وہ دیکھنے میں خوش نما اور کھانے کے لیے اچھا تھا، زمین سے اگایا، اور باغ کے بیچ میں حیات کا درخت اور نیک و بد کی پہچان کا درخت بھی لگایا۔ اور خدا نے جب آدم کو وہاں رکھا تو 16ویں اور 17ویں آیت میں، بلکہ میرا خیال ہے کہ 15 سے 16 17 تینوں آیتیں پڑھ دیتا ہوں، اور لکھا ہے خداوند خدا نے آدم کو لے کر باغ عدن میں رکھا، اسی باغ میں جو خدا نے لگایا تھا۔ میں تھوڑا سا اس لیے ایکسپلین بھی کرتا ہوں کیونکہ مجھے پتا ہے ہمارے ہزاروں جو ویورز ہیں ہر دفعہ وہ نئے ہوتے ہیں جو پنجابی اور ہندی کو پڑھنے اور سننے والے، جاننے والے جو لوگ ہیں، جو پرمیشور کے وچنوں سے، بائبل سے، خدا کے کلام سے واقف نہیں ہیں، ان کے لیے پھر مجھے یہ سادگی سے بھی بتانا پڑتا ہے تاکہ وہ جان سکیں بائبل جو خدا کا کلام ہے اس کے بارے میں۔ تو یہاں پر لکھا ہے اور خداوند خدا نے آدم کو لے کر باغ عدن میں رکھا، اور اس کی باغبانی اور نگہبانی کرے، اور خداوند خدا نے آدم کو حکم دیا اور کہا کہ تو باغ کے ہر درخت کا پھل بے روک و ٹوک کھا سکتا ہے، لیکن نیک و بد کی پہچان کے درخت کو کبھی نہ کھانا، کیونکہ جس روز تو نے اس پھل کو کھایا، جس روز تو نے اس پھل میں سے کھایا تو مرا۔ آمین۔ اب یہ خدا کا کلام جو ہے، یہ کیونکہ کسی نے سوال بھی کیا تھا کہ خدا کو جب پتا تھا کہ یہ بے شمار جو درخت میں نے لگائے ہیں اس باغ کے اندر، اور سب درخت ہی اچھے ہیں، کیونکہ جیسا 9ویں آیت میں ہم نے پڑھا ہے کہ خدا نے وہاں بہت سے درخت لگائے اور ان کا پھل بہت اچھا تھا، وہ درخت دیکھنے میں خوش نما تھے اور ان وہ کھانے میں بھی اچھے تھے۔ تو پھر خدا جب جانتا تھا کہ آدم یہ والا پھل کھائے گا، یہ درخت میں سے پھل کھائے گا، تو خدا نے یہ والا درخت کیوں لگایا؟ یہ سوال تو ویلڈ ہے، یہ سوال تو اچھا ہے، اور بہت سے لوگوں کے من میں یہ سوال ہوگا اس وقت بھی جو خدا کا کلام سن رہے ہیں، وہ بھی سوچ رہے ہوں گے بات تو ٹھیک ہے کسی نے جو یہ سوال کیا ہے۔ اور کئی دفعہ بہت سے جو بلیورز ہوتے ہیں، جو وشواسی ہوتے ہیں، ان کے من میں بھی یہ سوال آتا ہے، لیکن ہم خدا سے کیونکہ ڈرتے ہیں، خدا کا آنر اور آدر کرتے ہیں کیونکہ وہ اس لائق ہے، اور اس لیے ہم پوچھتے نہیں، بلکہ ہم کئی دفعہ پاسٹر صاحبان سے یا بائبل ٹیچرز جو ہیں ان سے بھی یہ سوال خدا سے ڈرتے ہوئے نہیں کرتے۔ پر میں آپ کو بتانا چاہتا ہوں کہ ہمارا خدا جو ہے وہ ایسا نہیں ہے کہ ہم خدا کے بارے میں یا خدا کی کریشن کے بارے میں یا خدا کے کلام کے بارے میں سوال نہ کر سکیں۔ ہمارا خدا ڈراتا یا دھمکاتا نہیں ہے، بلکہ وہ چاہتا ہے کہ ہم خدا کو جانیں۔ جیسا کہ بائبل مقدس کے اندر لکھا ہوا ہے، جب ہم خدا کے کلام میں سے پڑھتے ہیں تو ہمیں یہ علم ہوتا ہے، جیسا مثال کے طور پر پہلا تیموتھیوس اس کا دوسرا باب اور اس کی 4 اور 5 آیت، خاص طور پر 4 آیت جو ہے وہاں پر لکھا ہوا ہے، 1 تیموتھی 2:4، وہاں پر لکھا ہے کہ خدا کی یہ مرضی ہے، خدا یہ چاہتا ہے، دس از دا ول آف گاڈ، خدا چاہتا ہے کہ سب لوگ نجات پائیں، مکتی حاصل کریں، سب لوگ بچ جائیں، اور یہیں پر بات ختم نہیں ہو جاتی، بلکہ وہاں پر لکھا ہے اور خدا کی پہچان تک پہنچے۔ خدا چاہتا ہے کہ ہم اس کو پورے طور سے جانیں، اور افسیوں کے خط میں بھی ایسا لکھا ہوا ہے، وہاں پر لکھا ہے پہلا باب اور اس کی 14 سے 17 آیت تک لکھا ہے کہ خدا چاہتا ہے کہ لوگ مسیح یسوع کو، اس کی گہرائی کو، اس کی اونچائی کو پورے طور سے جانیں۔ خدا چاہتا ہے کہ ہم اس کے کلام کو جانیں، بلکہ خداوند یسوع مسیح نے تعلیم دی، جب ہم متی کی انجیل پڑھتے ہیں اس کا 13 باب اور اس کی 13 آیت سے چاہے آپ شروع کر لیں، اس کی 25-26 آیت تک جب ہم پڑھیں، تو وہاں بیج بونے والے کی جو مثال یا تمثیل دی گئی ہے، ادھارن دے کر پربھو یسوع مسیح نے جب کلام کیا، لوگوں کے ساتھ بات کی، تو وہاں پر جب پربھو یسوع مسیح لوگوں کو تعلیم دے رہے تھے یا سکھیا جدوں دیندے سن، تو وہاں پر جو ادھارن دے کر پربھو یسوع مسیح نے جو تعلیم یا سکھیا دی ہے، تو وہاں پر پربھو یسوع مسیح نے یہ بات صاف صاف کہہ دی، 13 دا گوسپل آف میتھیو اینڈ ورسز 19-26 جب ہم پڑھتے ہیں، تو وہاں پر 19-20-21-22 آیت میں پربھو یسوع مسیح نے کہا کہ جو بیج پتھریلی زمین پر بویا گیا، یہ وہ لوگ ہیں جو کلام کو جلدی سے سنتے ہیں اور اپنے اندر جڑ نہیں رکھتے، اور اس کے بعد ان کی کلام سے ان کو کچھ فائدہ نہیں پہنچتا، یہ وہ والے لوگ ہیں۔ اس وقت بھی بہت سے لوگ جو کلام سن رہے ہیں وہ خوشی سے شاید ایکسائٹڈ ہو جائیں، خدا کا کلام سن کر خوشی سے شاید بھر جائیں، لیکن وہ کلام کو اپنے اندر پورے طور سے جانے نہیں دیں گے۔ یہ اور میں آپ کو بتاتا جاؤں، یہ پاسٹر نعیم شہباز کا کلام نہیں ہے، یہ سرو شکتیمان پرمیشور کا، قادر مطلق زندہ خدا کا کلام ہے، اور خدا کے کلام سے مراد یہ خدا کی آواز ہے۔ اس کو اپنے اندر جانے دیں، جذب کر لیں اس کو اپنی آتما کے اندر، اپنی روح کے اندر، اپنے دل، دماغ، سوچوں، خیالوں کے اندر خدا کے کلام کو جانے دیں، اور پھر دیکھیں ये कलाम आपको कैसा बुलंदियों पर, ऊंचाई पर लेकर जाता है, कैसे आपको सरफराज करता है, खुशी से भर देता है और नई उम्मीद आपको मिल जाती है इसी कलाम के वसीले से। प्रभु यीशु मसीह ने यह भी फरमाया वहां पर कि कुछ लोग ऐसे हैं जो कलाम को सुनते हैं, बहुत से लोग ऐसे हैं जो कलाम को सुनते हैं, और ये वो राह के किनारे जो बीज बोया गया, ये वो वाले लोग हैं जो कलाम को सुनते हैं और उसको समझते नहीं, और शैतान आकर कलाम उनसे छीन कर ले जाता है। अब कलाम को अगर हम समझते नहीं तो शैतान कलाम छीन कर ले जाएगा, हमें इस कलाम से कुछ फायदा नहीं मिलेगा। और बाइबल में लिखा है कि खुदा इस कलाम के वसीले से हमें फायदा देना चाहता है। जब हम इब्रानियों का खत पढ़ते हैं, लेटर टू हिब्रूज, इब्रानियों की पत्री, लेटर टू हिब्रूज चैप्टर 4:2, और वहां पर इब्रानियों का खत उसका 4 और उसकी 2 में लिखा है कि ये जो खुदा का कलाम है ये हमें फायदा पहुंचाने के लिए है, ये कलाम हमें फायदा पहुंचाता है, बेनिफिट हमें इससे मिलता है, इससे हमारी तरक्की होती है, हमारी ग्रोथ होती है, यानी ये हमारे लिए खुदा का कलाम है। ठीक है जी, तो इसलिए इस कलाम को समझना जरूरी है। समझने के लिए हमें बहुत दफा सवाल करना पड़ता है, हमें पूछना पड़ता है, हमें सीखना पड़ता है, सिख्या लेनी पैंदी सानू। ठीक है जी, इसलिए खुदा इससे बुरा नहीं मनाता कि आपने बाइबल के बारे में सवाल क्यों किया है। जरूर सवाल करें, बार बार करें अगर समझ नहीं लगती। इस कलाम को सुनने के बाद भी अगर आपको समझ ना लगे तो पूरा हफ्ता आपके पास होता है, आप मुझे कॉल कर सकते हैं, मुझे पूछ सकते हैं, या इसके बाद भी मुझे पूछ सकते हैं, और मुझे भी छोड़ें जो आपके करीब जो चर्च है, या अगर आप बिलीवर हैं, क्रिश्चियन हैं, अगर आप बिलीवर नहीं भी आप चर्च में जाते हैं तो अपने पास्टर से, अपने प्रीस्ट से आप पूछ सकते हैं कि इस कलाम के इस हिस्से के बारे में मुझे बताएं। इसलिए खुदा बुरा नहीं मनाता यहां पर। अब सवाल यह था कि खुदा को जब पता था कि इस ये दरख्त जो मैंने लगाया ये इंसान के लिए खतरनाक है, खौफनाक है, क्योंकि इंसान ये फल खाए ही खाएगा, तो या फिर लोग सोचते हैं कि शायद खुदा को इल्म नहीं था कि इंसान इस दरख्त का फल खाएगा, अगर खुदा को पता था तो वो ऐसा नहीं करता। ऐसा मुमकिन नहीं है कि खुदा को कुछ पता ना हो, क्योंकि खुदा को तो सब कुछ पहले ही से पता है। आप जानते हैं खुदा की जो बड़ी 3 सिफात हैं, खुदा की जो बड़ी 3 सिफतें हैं वो क्या हैं? पहले नंबर पर तो वो कादर मुतलिक है, सर्वशक्तिमान है, यानी खुदा कुछ भी करना चाहे तो कोई उसको रोक नहीं सकता, वो सब कुछ करने की ताकत और कुदरत रखता है, बल रखता है, सामर्थ है उसके पास, सारी ताकत सारी कुदरत खुदा में है और कोई उसे रोक नहीं सकता, बल्कि बाइबल में तो लिखा है उसका कोई इरादा रुक नहीं सकता, खुदा जो कुछ चाहे कोई उसे रोक नहीं सकता, वो कादर मुतलक है, सर्वशक्तिमान है हिंदी जुबान में। तो पहली सिफ्त तो खुदा की ये है, दूसरी सिफ्त ये है कि खुदा को कुल इल्म की वाकफियत है, खुदा सब कुछ जानता है, खुदा सब कुछ जानता है, मतलब हजारों साल गया, मिलियंस और बिलियंस, और जब वक्त की कोई हदें नहीं ठहराई गई थी, यानी शुरू का शुरू भी जो है जिसके बारे में हम कभी जान नहीं सकेंगे, या अखीर जो है अबदियत से अबदियत तक, शुरू से आखिर तक, खुदा तो सब कुछ जानता है। गॉड इज ऑल knowing God. First of all, God is Almighty God. Number two, God is all-knowing God. خدا سب کچھ جانتا ہے. اور زبور نویس جو ہے بھجن سہیتا ہندی زبان میں یا زبوران دی پوتھی سام 139 ورسز 1 اینڈ 2 میں لکھا ہے کیا خدا تو میرا اٹھنا بیٹھنا سب کچھ جانتا ہے, تو دور ہی سے میرے خیالوں کو جان لیتا ہے. اب یہ دور ہی سے کا کیا مطلب ہے؟ جب ہم خدا سے دور بھی ہوتے ہیں پھر بھی خدا ہمارے خیالوں سے بھی واقف ہوتا ہے. خدا سب کچھ جانتا ہے اور وہ یہاں تک کہ ہماری تھاٹس سے, ہمارے خیالوں سے بھی خدا واقف ہے. تو خدا ہمارے خیالوں سے بھی, اس کو ہر علم ہے. پرمیشور نو ہر شاید گیان پہلے تو ہی ہے, اس لیے تو پرمیشور ہے. اور تیسری بڑی صفت یہ ہے کہ خدا ہر جگہ پر ہی موجود ہے. God is omnipresent. وہ ہر جگہ پر ہی موجود ہے, آسمانوں کے آسمان. بلکہ اس کے لیے اگر بائبل کا حوالہ میں آپ کو دے دوں, وہی سام 139 جب ہم پڑھتے ہیں بھجن سہیتا یا زبوراں دی پوتھی یا زبور 139 یعنی 139 139 ورسز 7 8 9 10 11 12 جب پڑھتے ہیں 7 سے 12 آیت تک, تو وہاں پر لکھا ہے خدا میں تیرے روح سے بھاگ کر کہاں چلا جاؤں. لکھا ہے خدا میں تیرے روح سے بھاگ کر کہاں چلا جاؤں. میں یہ بھی کلیئر کرتا جاؤں کہ خدا کا روح ہی خدا ہے. ہاں جی, جو روح خدا ہے وہی خدا ہے. خدا کا روح ہی خدا ہے. انسان کا روح جو ہے وہ انسان کا روح ہے, خدا کا روح جو ہے وہ خدا کا روح ہے. لکھا ہے کہ اے خدا میں تیرے روح سے بھاگ کر کہاں چلا جاؤں. اگر میں آسمان پر چڑھ جاؤں تو وہاں بھی تو موجود ہے. اگر پاتالوں میں چلا جاؤں تو وہاں پر بھی موجود ہے. اگر سمندر کی تہہ میں چلا جاؤں, تیرا ہاتھ وہاں بھی مجھے دیکھتا ہے, سنبھالتا ہے. اور اندھیرے میں بھی میں تجھ سے چھپ نہیں سکتا, کیونکہ اندھیرا تیرے سامنے چانن یا روشنی ہو بن جاتا ہے. خداوند کی تعریف ہو. تو خدا ہر جگہ پر موجود ہے. اس لیے تو پربھو یشو مسیح نے بھی اپنے شاگردوں کو کہا, جب مر کر زندہ ہوگے تو سورگوں میں جانے سے پہلے, آسمان پر جانے سے پہلے, متی کی انجیل اس کا 28 باب اور اس کی 20 آیت, The Gospel of Matthew chapter 28 verse 20, خداوند یسوع مسیح نے فرمایا, دیکھ میں دنیا کے آخر تک, دنیا کے آخر تک ہمیشہ تمہارے ساتھ ہوں. دنیا کے آخر تک, جہاں جہاں بھی دنیا, جہاں یعنی زمین کی انتہا تک, جہاں جہاں بھی زمین ہے, خداوند یسوع مسیح نے کہا میں ہمیشہ تمہارے ساتھ ہوں. خداوند کے نام کی تعریف, یعنی میں ہر جگہ پر ہی موجود ہوں. اور خداوند یسوع مسیح کے بارے میں لکھا ہے وہی الفا اور امیگا, اول اور آخر, یعنی شروع بھی وہی ہے, آخر بھی وہی ہے, یعنی آد سے انت بھی پربھو یسوع مسیح نے وہ سارا کچھ جان دینے. خدا کو معلوم تھا. اور اس لیے تو بائبل میں لکھا ہوا ہے, جب ہم پترس کا پہلا خط پڑھتے ہیں, اس کا پہلا باب اور اس کی 18 آیت 20 آیت ضرور پڑھیے, لیکن خاص طور پر 19 آیت میں, 1 پیٹر چیپٹر 1 ورسز 18 اینڈ 19 18 ورس میں لکھا ہوا ہے کہ ہمیں سونے چاندی کے ذریعے نجات نہیں ملی, یا ہم اپنی دولت یا پیسے تے لے یا سونے چاندی کی وجہ سے ہم نہیں بچے, بلکہ ہم اس بیش قیمت خون کے وسیلے سے ہم نے نجات پائی ہے. خدا یسوع مسیح کے خون کے وسیلے سے ہم نے نجات پائی ہے. لکھا اس کا علم, 19 آیت میں ایسا لکھا, 1 پیٹر چیپٹر 1 ورس 19, پہلا پترس کی پتری اس کا پہلا ادھیائے یعنی پہلا باب اور اس کی 19 آیت, لکھا ہے اس کا علم یعنی پربھو یسوع مسیح کے ذبح ہونے کا, پربھو یسوع مسیح کے صلیب پر جانے کا, پربھو یسوع مسیح کے خون بہانے کا جو علم ہے، جو نالج ہے، لکھا وہ تو بنائے عالم سے پیشتری سے موجود تھا، یعنی اس سے پہلے کہ کائنات خلق ہوتی خدا کائنات کو بناتا، خدا کو پتا تھا بیٹے کا روپ لے کر خود ہی مجھے دنیا کو بچانے کے لیے جانا پڑے گا، اس کا علم تو پہلے ہی سے تھا۔ کیوں جانا پڑے گا؟ کیونکہ جو انسان میں بناؤں گا اور جو درخت میں لگاؤں گا وہ درخت کا پھل انسان کھائے گا، اور اس لیے خدا نے یہاں پر کہا جس روز۔ اب دوسرا سوال یہ ہے، یہاں پر لکھا ہے جس روز، ورس 17، دا بک آف جینیسس چیپٹر 2 ورس 17، یعنی پیدائش یا اتپتی ہندی اور پنجابی میں، اس کا دوسرا باب اور اس کی 17 یا پنجابی 17 آیت جڑی ہے، لکھا ہے جس روز تو نے وہ پھل کھایا اسی روز تو موا، یعنی مر گیا، اسی روز تو مر گیا۔ اب سنیں ذرا، سوال یہ پیدا ہوتا ہے، لوگ کچھ کہتے ہیں، معاف کیجئے، لوگ کہتے ہیں کہ آدم اس روز مرا نہیں تھا، تو پھر یہ بات جو خدا نے کہی تھی کہ جس روز تو نے وہ پھل کھایا اس روز تو مر گیا، تو موا، تو پھر آدم تو اس روز نہیں مرا تھا، کیونکہ بائبل میں لکھا ہوا ہے کہ آدم اس کے بعد 930 سال تک زندہ رہا، 930 years، ایڈم لیوڈ فور 930 years، آدم اس کے بعد 930 سال تک زندہ رہا ہے، اس روز تو پھر آدم نہیں مرا۔ اب مرنے کا مطلب جو یہاں پر لکھا ہوا ہے، مرنے کا مطلب یا موت کا مطلب جو ہے، دا میننگ آف ڈیتھ از سیپریشن، جدا ہو جانا۔ جب اس زمین پر کوئی شخص مر جاتا ہے، کوئی بزرگ ہو، کوئی بچہ ہو، ہمارے ماں باپ یا ہمارے بہن بھائی یا بیوی یا بچے، کوئی بھی شخص جب مر جاتا ہے تو اس کی ڈیڈ باڈی کہتے ہیں نا، یہ جو ڈیڈ باڈی پڑی ہوئی ہے، اس کا جسم تو ہمارے سامنے پڑا ہوتا ہے، اور لوگ روتے ہیں، چلاتے ہیں، دھاڑے مارتے ہیں، اور کئی دفعہ تو لوگ ایموشنل ہو کر لوگ اس مردے کو پکڑ کر ہلاتے ہیں کہ اٹھ، ہم یہاں پر موجود ہیں، لیکن وہ نہیں اٹھتا۔ کیوں؟ کیونکہ وہ مر گیا ہے، جس کا مطلب ہے حالانکہ وہ پڑا تو سامنے ہی ہوتا ہے، وہ اصل میں ہم سے جدا ہو جاتا ہے۔ اور بائبل صرف ایسی کتاب ہے، بائبل مقدس، خدا کا کلام صرف ایسی کتاب ہے جو موت کے بارے میں ٹھیک ٹھیک ہمیں پورا گیان، پورا علم دیتی ہے۔ کیونکہ بائبل میں ہم جب پڑھتے ہیں تو یہاں پر دو اموات ہیں، یعنی دو موتوں کا ذکر ہے، دو طرح کی موت کا ذکر بائبل مقدس میں ہے۔ اب دوسری موت جو ہے، اگر آپ اس کے بارے میں پڑھنا چاہیں تو اب مکاشفہ کی کتاب، پنجابی دے ہندی پرکاشت واگے پرکاش دی پوتھی، پنجابی چ یہ بک آف ریولیشن جب ہم پڑھتے ہیں، چیپٹر 21 جب پڑھتے ہیں تو اس کی 8 آیت میں لکھا ہے کہ یہ دوسری موت ہے، کیونکہ وہاں پر لکھا ہے کہ مگر جو جادوگر ہیں اور جو بت پرست ہیں اور جو جھوٹ بولنے والے ہیں اور جو حرام کار ہیں، لکھا ہے کہ وہ خدا سے جدا ہو جائیں گے، یہ دوسری موت ہے۔ اب سیکنڈ ڈیتھ کا وہاں پر ذکر ہے، سیکنڈ ڈیتھ کا کیا مطلب ہے؟ اس کا مطلب ہے ایک تو ہے جب انسان جسمانی طور پر مر جاتا ہے، وہ دنیا سے علیحدہ ہو جاتا ہے، الگ ہو جاتا ہے، ہی از سیپریٹڈ ود دا ورلڈ۔ بٹ سیکنڈ ڈیتھ جو ہے وہ روحانی موت ہے، جس کا مطلب ہے خدا سے جدا ہو جانا۔ تو یہاں پر خدا نے دراصل آدم کو یہ کہا تھا کہ جس روز تو نے یہ پھل کھایا تو مجھ سے جدا ہو گیا۔ تو ایسا ہی ہوا، جب آدم اور حوا نے وہ پھل کھا لیا، منع کیا ہوا پھل، تو وہ خدا سے جدا ہو گئے، اور یہ بہت بڑی ٹریجڈی تھی۔ جب سے خدا نے کائنات بنائی تھی، اس سے پہلے ایک ٹریجڈی ہوئی تھی جب قادر مطلق خدا نے آسمان اور زمین کو بنایا تھا، جیسا کہ پیدائش کی کتاب اس کا پہلا باب اور اس کی پہلی آیت میں لکھا ہے۔ بائبل کی پہلی کتاب، اس کا پہلے لفظ جو لکھے ہوئے ہیں شروع میں، دی بک آف جینیسز، یہ اتپتی چیپٹر 1:1 لکھا ہے کہ خدا نے ابتدا میں، شروع میں آسمان اور زمین کو خلق کیا یا پیدا کیا۔ اب آسمان تو بن گئے، پھر ہم پیدائش کی کتاب پہلے باب میں ہی پڑھتے ہیں ساری کائنات کیسے خلق ہوئی، ساری کائنات کیسے پیدا ہوئی، ہر چیز کا وہاں پر ذکر ہے، ہر چیز جو ویزیبل ہے، جو انویزیبل ہے، جن چیزوں کو ہم دیکھ سکتے ہیں اور جن چیزوں کو ہم نہیں دیکھ سکتے، وہ سب کی سب چیزوں کا ذکر وہاں پر ہے۔ لیکن ایک چیز کا ذکر وہاں پر نہیں ہے، اور وہ ایک مخلوق ہے جس کا ذکر پیدائش کی کتاب اس کے پہلے باب میں نہیں ہے، دی بک آف جینیسز، یوتپتی چیپٹر 1 میں ڈز ناٹ مینشن اباؤٹ دا کریشن آف دا اینجلز۔ وہاں پر فرشتوں کے پیدا ہونے کا، فرشتوں کے بنائے جانے کا یا پیدا ہونے کا، ان کے خلق کیے جانے کا وہاں پر ذکر نہیں ہے، کیونکہ فرشتے تو خدا نے شروع ہی میں بنائے تھے، جب آسمان اور زمین بنا دیا تھا اسی وقت خدا نے فرشتے بنائے تھے۔ اب یہ آسمان اور زمین کتنی دیر تک بنے رہے ہیں، کیونکہ ہمارے پاس جو نالج ہے اس کے مطابق تو کچھ ہزار سال ہے نا جی، 6 سے 8 ہزار سال، لیکن سائنسدان کچھ چیزیں ایسی بتاتے ہیں، دکھاتے ہیں، وہ کہتے ہیں یہ ملینز سال پرانی ہیں۔ تو یہ پوسیبل ہے، کیونکہ بائبل میں لکھا ہے خدا نے ابتدا میں آسمان اور زمین کو بنایا۔ اب وہ کتنی دیر تک رہے ہم نہیں جانتے، وہ کتنی دیر پہلے بنائے گئے تھے، ملینز بلینز سال پہلے، وی ڈونٹ نو، ٹھیک ہے جی، کیونکہ وہاں پر اس وقت ہم کیوں نہیں جانتے، کیونکہ اس وقت تک خدا نے ٹائم بنایا نہیں تھا، وقت کی حدیں مقرر نہیں کی تھی، اس وقت تک ٹائم کی کچھ لمٹس نہیں تھی، کیونکہ ٹائم کی لمٹ تو اس وقت شروع ہوئی جب تیسرے دن خدا نے، اور چوتھے دن معاف کیجئے، خدا نے جب سورج اور چاند اور ستاروں کو بنایا اور یہ کہہ کر بنایا کہ آسمان پر نیر ہوں، سورج جو دن پر حکمرانی کرے اور چاند اور ستارے رات کے لیے بنائے، تاکہ اس سے ہفتوں اور مہینوں اور سالوں کا پتہ چل سکے۔ یہ انسان کے لیے بنائے گئے ہیں، خدا نے اپنے لیے نہیں بنایا، کیونکہ خدا کی نظر میں تو بائبل لکھے، بائبل صاحب بتا دی ہے، خدا کی نظر میں تو ہزار سال ایک دن کے برابر ہے، خدا کے لیے تو ایک ہزار سال، کیونکہ جب ہم پترس کا خط پڑھتے ہیں 2 پیٹر 3:8-9، پترس کی دوسری پتری، پترس کا دوسرا خط، اس کا 3:8-9، وہاں پر صاف صاف لکھا ہوا ہے کہ لوگ کہتے ہیں کہ مسیح کے آنے کا وعدہ کہاں گیا، تو وہاں پر لکھا ہے کہ خدا کی نظر میں ہزار سال جو ہے وہ ایک دن کے برابر ہے۔ خدا کی نظر میں تو ٹائم دراصل ہمارے لیے ہے، خدا کی نظر میں تو جو صدیاں ہیں وہ بھی ایسے ہی ہے۔ تو اس وقت کیونکہ ٹائم کی لمٹ نہیں تھی، اس لیے ہم اس کے بارے میں نہیں جانتے۔ خدا نے ابتدا میں، یہ نہیں لکھا پہلے دن، خدا نے ابتدا میں، شروع میں آسمان اور زمین کو بنایا۔ اب آسمان اور زمین کو تو بنا دیا، اور وہاں پر خدا نے فرشتوں کو خلق کیا، جس کے بارے میں ہم بائبل مقدس میں پڑھتے ہیں، اور بائبل خدا کا سچا کلام ہے۔ زبور 33:6، Psalm 33:6، وہاں پر لکھا ہوا ہے کہ آسمان خدا کے کلام سے اور اس کے سارے لشکر یعنی فرشتے جو ہیں یہ اس کے منہ کے دم سے بنے ہیں۔ اینجلز ہیو بین کریٹڈ بائی دا بریتھ آف گاڈ، خدا نے اپنے منہ کے دم سے فرشتوں کو بنایا ہے۔ جب فرشتے بن گئے، हम नहीं जानते कि वो कितने हजारों या लाखों या मिलियंस साल तक वहां पर थे, पर वहां एक ट्रेजडी जरूर हुई, और वो ट्रेजडी ये थी कि खुदा ने जो एक सबसे उत्तम फरिश्ता, सबसे बढ़िया फरिश्ता जो बनाया था, जिसके अंदर ही म्यूजिक था, जिसके अंदर ही बाइबल में लिखा है कि जिसको हम खंजरी या टेम्बरिन कहते हैं और जिसको हम पियानो कहते हैं, ये साज दरअसल उसके अंदर थे। और उसकी पैदाइश के रोज से बाइबल मुकद्दस में लिखा है, हिजकेल की किताब और उसका 28वां बाब उसकी 12 से 16 आयत तक, द बुक ऑफ हिजकेल चैप्टर 28 वर्सेस 12-16, वहां पर लिखा है कि खुदा ने पैदाइश जब उसकी उस बड़े फरिश्ते की हुई, तो वो अपनी पैदाइश के रोज ही से हुस्न में कामिल था, सबसे ज्यादा खूबसूरत था, और उसको बड़े बड़े जो कीमती पत्थर थे, हीरे और जवाहरात, सोना और चांदी, ये उसकी पोशिश के लिए था। और जब ये चलता था तो म्यूजिक बजता था, जब ये चलता था म्यूजिक बजता था, और बाकी जितने करोड़ों फरिश्ते थे, क्रूबी थे, सरफीम थे, वो सब के सब कादर मुतलिक खुदा यहोवा कदूस एलोहिम एदोनाई की तारीफ और प्रस्तिश और हमद और शुक्रगुजारी करते थे। और वो कहते थे कि तू ही कादर मुतलिक है, तू ही इज्जत और दौलत और हिकमत और शुक्रगुजारी और हमद और तारीफ और सुतुति के लायक है। इसने सोचा कि सारी हमद और तारीफ तो कादर मुतलिक की होती है, सर्वशक्तिमान परमेश्वर की, यहोवा की होती है, और इसके अंदर गरूर आ गया, इसके अंदर यह गुमान आ गया कि मैं खुद ही खुदा बन जाऊंगा, क्योंकि बाकी फरिश्ते सब इससे नीचे थे, क्रूबी भी, सरफिम भी, फरिश्तगान भी इससे नीचे थे। और यसाया की किताब में लिखा है उसका 14वें बाब में, उसकी 10वीं आयत से चाहे शुरू कर लें या 12 से, उसकी 20 आयत तक पढ़े, द बुक ऑफ यसाया चैप्टर 14 वर्सेस 12-20, तो वहां पर लिखा है कि ऐ सुबह के रोशन सितारे, ऐ लूसीफर, तू आसमान से क्यों कर गिर पड़ा। अब मैं जरा करेक्ट करता जाऊं, कुछ लोग आज भी शैतान को लूसीफर कहते हैं, डोंट से दैट। लूसीफर का मतलब, जो लफ्जी मतलब है, ऐ सुबह के रोशन सितारे, ठीक है जी, ऐ सुबह के रोशन सितारे। अब इसमें बड़ा भेद है, मैं यहां पर आज नहीं बताना चाहता। तो अब उस वो लूसीफर नहीं है, अब वो रोशन सितारा नहीं है। कई लोग जिनके पास इल्म नहीं होता, क्योंकि वो बकायदा सिखिया नहीं उन्होंने ली होती, या उनके पास रेवलेशन या प्रकाश नहीं होता, खुदा के कलाम का मुकाशवा उनके पास नहीं होता, वो यहां पर आकर कह देते हैं। कई एक दो दफा तो मैंने टेलीविजन में देखा, बड़े बड़े तगड़े लोग जो वो, ये जो लूसीफर है जी, ये लूसीफर के बच्चे हैं। मैंने कहा तुझे पता नहीं है, क्योंकि बाइबल में लिखा है, खुदावंद यीशु मसीह ने मुकाशवा की किताब में फरमाया कि मैं सुबह का रोशन सितारा हूं, है जी। तो अब खुदावंद यीशु मसीह सुबह के रोशन सितारे हैं, शैतान को डिस्ट्रॉय कर दिया गया है। खुदावंद के नाम की तारीफ हो, खुदावंद यीशु मसीह की तारीफ हो। तो जो शैतान था उस वक्त, ये शैतान नहीं था। शैतान को क्योंकि खुदा ने क्रिएट नहीं किया, खुदा ने शैतान बनाया ही नहीं है, खुदा ने तो बहुत जबरदस्त फरिश्ता बनाया था, सब फरिश्तों से ऊपर था ये। तो यसाया की किताब और उसके 14 बाब और उसकी 10 से या 12 से 20 आयत तक जब हम पढ़ते हैं, तो वहां पर लिखा है, सुबह के रोशन सितारे, तू क्यों कर आसमान से गिराया गया, तू तो कहता था अपने दिल में, तू तो अपने दिल में कहता था कि मैं खुदा के बराबर अपना तख्त लगाऊंगा, जहां पर खुदा की वर्शिप होती है, जहां उसकी स्तुति, उसकी आराधना, उसकी तारीफ, उसकी इबादत होती है, मैं उसके भ्रह पर अपना तख्त लगाऊंगा। तो फिर इस तरह से इसने खुदा के खिलाफ बगावत की, और बाइबल में लिखा है कि एक तहाई फरिश्ते जो थे आसमान के 1/3 एंजल्स, 33% एंजल्स इसने अपने साथ मिला लिए थे, उनको भी कहा था तुम्हारी भी इबादत होगी, तुम्हारी भी वर्शिप होगी, वो सब इसके साथ मिल गए। 33 मिलियन है जी आप कह सकते हैं, या 33% आप कह सकते हैं, वो सब इसके साथ मिल गए। और फिर लिखा है कि आसमान पर लड़ाई हुई, 12 बाब उसकी 7 आयत, मुकाशवा की किताब, द बुक ऑफ रेवलेशन चैप्टर 12 वर्स 7 लिखा, फिर आसमान पर लड़ाई हुई और इसको आसमान से नीचे गिरा दिया गया। और फिर नीचे ये बड़े कहर से आया। पहला काम इसने यही किया, क्योंकि खुदा ने जब आदम को बनाया था, बाग बनाया था, ये सब कुछ देख रहा था आदम को, जब खुदा ने ये हुक्म दिया था कि इस दरख्त का फल ना खाना, तो ये सुन रहा था। इसने कहा हे युगो, मैं इसी से आदम को, जिसके साथ ये ठंडे वक्तों में आकर बातें करता है, इसी दरख्त या फल के वसीले से मैं गिराऊंगा, इससे गुनाह करवाऊंगा। इसलिए तो चैप्टर 3 जब हम पढ़ते हैं तो वर्सेस 1, 2, 3, 4, 5, बल्कि आप 16 आयत तक पढ़ सकते हैं, पहली 16 आयतें द बुक ऑफ जेनेसिस चैप्टर 3, उत्पत्ति या पैदाइश की किताब 3 बाब उसकी पहली 16 आयतें जब पढ़ते हैं, तो वहां पर लिखा है कि जो शैतान था ये सांप का रूप लेकर, सांप क्योंकि बड़ा होशियार था, लिखा जमीन पर के जितने भी जानवर थे, जितने चौपाए थे, उनमें ये सबसे ज्यादा चालाक था, और इसमें होकर आकर उसने हवा को कहा कि वाकई खुदा ने तुम्हें ये दरख्त या इसका फल खाने से मना किया है। और हवा ने कहा हां जी मना किया है, क्योंकि खुदा ने कहा है जिस रोज तूने ये फल खाया उस रोज तुम मर गए, तुम हुआ। तो उसने कहा नहीं 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 नहीं, खुदा ने दरअसल ये इसलिए नहीं कहा, क्योंकि खुदा जानता है कि ये खाने से तुम बहुत इंटेलिजेंट हो जाओगे, तुम खुदा की मानिंद बन जाओगे। अब जो धोखा उसने आसमान पर के उन फरिश्तों को दिया था जो उसके साथ उस बगावत में शामिल हो गए थे, वही धोखा वो हवा को दे रहा था, क्योंकि वो जानता था कि औरत जो है, हवा जो है, आदम को डायरेक्ट मैं गिरा नहीं सकता, औरत के वसीले से आदम को गिरा दूंगा मैं, क्योंकि औरत जो है वो खुदा ने, जो नारी जिसको हम कहते हैं, वुमेन जो है, खुदा ने उसको बहुत सेंसिटिव बनाया है। हमारी जो बेटियां हैं, हमारी जो माँ है, या जो बीवी होती है, नानी या दादी होती है, दोती या पोती होती है, खुदा ने इसको क्रिएट ऐसे किया हुआ है, दे आर फुल ऑफ लव, इनको प्यार से खुदा ने भरा हुआ है, इमोशंस से खुदा ने भरा हुआ है, और इमोशनल होने की वजह से, प्यार की वजह से, ये जल्दी जज्बाती होकर कोई भी फैसला कर लेती हैं जी। और मैं आपको बताना चाहता हूं कि हवा को शैतान ने आकर कहा कि जब तुम इस फल को खाओगे तो खुदा जानता है कि तुम खुदा की मानद बन जाओगे, इसलिए खुदा ने मना किया। और लिखा है कि हवा ने उस फल को देखा कि वो देखने में खुशनुमा है और खाने में अच्छा है, उसने खुद भी खाया और आदम को भी खिलाया, और उसके बाद उनकी आंखें खुल गई, उनको मालूम हो गया कि हम नंगे हैं। और बाइबल में लिखा है कि उन्होंने वहां पर जो पत्ते थे वो लिए, अपने आप को पत्तों से ढांप लिया, और शाम के वक्त चैप्टर 3 verses 8, 9, and 10 पैदाइश या उत्पत्ति 3 बाब और उसकी 8, 9, 10 आयत जब पढ़ते हैं तो लिखा कि ठंडे वक्तों में, क्योंकि खुदा आदम से बातें किया करता था, आदम पर अपनी मोहब्बत को जाहिर करता था, आदम को अपना प्यार दिखाता था, और आदम भी खुदा की मोहब्बत में महव होकर उसकी मोहब्बत, उसके प्यार में, उसकी प्रेजेंस में आदम सब कुछ भूला रहता था। वो सिर्फ खुदा की तारीफ करता था, उसकी वर्शिप करता था, उससे बातें किया करता था, उसकी शुक्रगुजारी करता था, सारे बाग के लिए शुक्र करता था, बागे अदन के लिए, सारे फलों के लिए, और उससे बढ़कर यकीनन वो हवा के लिए, अपनी बीवी के लिए, जो हम सब की माँ थी, जितने भी इंसान हैं, चाहे हमारा ताल्लुक किसी मजहब, किसी धर्म से हो, किसी रंग, कोई भी हमारा रंग हो, कोई भी नस्ल हो, हम सब हैं तो आदम और हवा के बच्चे। वो अपनी बीवी के लिए, अपनी साथी के लिए, अपनी पार्टनर के लिए, हवा के लिए खुदा का शुक्र करता था। ऐ खुदा तेरा शुक्र, तू वाकई कादर मुतलिक है, तू बहुत खूबसूरत है, तू बहुत कादर मुतलिक, यू आर एन ऑसम गॉड, और जो कुछ तूने बनाया वो सब कुछ बहुत खूबसूरत है। पर एक दिन खुदा आदम को ढूंढता हुआ आया। खुदा जानता था कि आदम ऐसा कर चुका है, और खुदा ने आकर आवाज दी, आदम, आदम तू कहां है? उसने कहा कि मैं नंगा हूं, इसलिए मैं यहां छुपा हूं। खुदा ने कहा, तुझे किसने बताया तू नंगा है? उसने कहा कि जो औरत तूने मेरा साथी बनाया है, उसने वो फल खाया और उसने मुझे भी खिला दिया है। ये दूसरी ट्रेजडी थी। अब पहली ट्रेजडी जो थी वो आसमान पर हुई थी। इसीलिए बाइबल में लिखा है, जब हम अय्यूब की किताब और उसका 15 बाब पढ़ते हैं, उसकी 15 से 33 आयत तक जरूर पढ़िएगा, 15-16 आयत में लिखा हुआ है कि वो अपने कुदसियों, अपने फरिश्तों का भी एतबार नहीं करता, यानी कादर मुतलिक खुदा फरिश्तों का भी एतबार नहीं करता। सबसे पहला गुनाह तो आसमान पर हो गया था, और दूसरा धोखा, दूसरा गुनाह जो था वो इस धरती पर हुआ था। अब इंसान क्योंकि गिर चुका था, खुदा को पहले से मालूम था, इसलिए खुदा ने पहले से बंदोबस्त किया हुआ था। खुदा जानता था कि मैं बेटे का रूप लेकर, मसीह का रूप लेकर धरती पर आऊंगा और शैतान के काम को मिटा दूंगा। इसलिए कलामे मुकद्दस में लिखा है, जब हम पहला योहन्ना का खत, उसका 5 बाब और उसकी 8 आयत पढ़ते हैं, 1 John 5:8, वहां पर लिखा है, खुदा का बेटा इसलिए जाहिर हुआ था ताकि वो इबलीस, शैतान के काम को मिटाए और खुदावंद की तारीफ हो। खुदावंद यीशु मसीह ने अपने सलीबी मौत के वसीले से, खून बहाने के वसीले से, दुख सहने के वसीले से, मरने के वसीले से, दफन होने के वसीले से, उसने शैतान के काम को इस तरह से मिटाया कि तीसरे दिन मरकर मौत पर फतह हासिल कर ली, और जो सेपरेशन इंसान की खुदा के साथ हो चुकी थी, जो जुदाई हो चुकी थी, उस जुदाई को हमेशा के लिए खत्म कर दिया, ताकि जो शख्स भी खुदावंद यीशु मसीह पर, उसकी सलीबी मौत पर, उसके जी उठने पर ईमान ले, वो हलाक ना हो, यानी खुदा से सेपरेट ना रहे, खुदा से जुदा ना रहे, बल्कि खुदा के साथ हमेशा के लिए, इटर्निटी तक उसका मिलाप हो जाए। हम खुदावंद की तारीफ करते हैं, इसलिए पौलुस रसूल लिखते हैं, जब हम करिन्थियों का पहला खत पढ़ दें, जरा गौर से सुनिएगा, करिन्थियों का पहला खत, पहला बाब, उसकी 3 आयत, पौलुस रसूल कहते हैं कि ये पत्री, ये खत जो मैं लिख रहा हूं, वो कहते हैं कि ये खुदा की कलीसिया के लिए है, जिनको पाक किया गया है, जो पाक लोग हैं, पीपल हु हैव बीन वॉश्ड इन द ब्लड ऑफ जीसस एंड हैव बीन क्लेंस्ड बाय द ब्लड ऑफ द लैम। ये पवित्र लोगों के लिए, यानी मसीह की कलीसिया के लिए, खुदा की कलीसिया के लिए, चर्च के लिए, उन बिलीवर्स के लिए। अब जब कोई चर्च में आता है, ये बिल्डिंग की बात नहीं मैं कर रहा, ये मैं बात कर रहा हूं जब कोई खुदावंद यीशु मसीह पर ईमान ले आता है तो सबसे पहला काम जो खुदावंद यीशु मसीह करते हैं वो उसे पाक कर देते हैं, पवित्र कर देते हैं, अपने खून से धो देते हैं। हम खुदावंद की तारीफ करते हैं, प्रेज गॉड। इसलिए तो शैतान इंसान को रोकता है ताकि वो खुदावंद यीशु मसीह के पास ना आए। तो मेरा ख्याल है कि ये क्लियर हो गया होगा, जो सवाल था उसका जवाब मिल गया होगा। तो खुदावंद आपको बरकत दे। आज शाम अगर आप फिक्रमंद हैं कि आप नापाक हैं, आप निजस हैं, आप अशुद्ध हैं, अगर आप ऐसा महसूस करते हैं, मैं किसी को नहीं कह सकता, इसलिए क्योंकि खुदा हमारे दिलों को जानता है, खुदा हमारी जिंदगी से वाकिफ है, वो हमारे उठने बैठने, हमारे ख्यालों से भी वाकिफ है। तो आज शाम खुदावंद यीशु मसीह को पुकारें और उसे बताएं कि मैं अशुद्ध हूं, मैं नापाक हूं, मैं गुनहगार हूं, मुझ पर रहम कीजिए। और खुदावंद यीशु मसीह अपने खून से धोकर आपको पाक और पवित्र कर देंगे। हमेशा की जो मौत, दूसरी मौत जो है, उसका फिर आप पर कोई असर नहीं होगा। अपने सरों को झुकाएं, एक लम्हे के लिए दुआ करें, और फिर हमारे पास 10 मिनट हैं, उसमें मैं लाइव कॉल्स लूंगा अगर आपको दुआ की जरूरत हो तो। पर खुदावंद यीशु मसीह, हम तेरा शुक्र करते हैं, हमारे बाप आदम, हमारी माँ हवा के गुनाह की वजह से जो जुदाई की दीवार खड़ी हो गई थी, जो कि मौत है, सेकंड डेथ है, दूसरी मौत है, तेरा शुक्र हो प्यारे खुदावंद यीशु मसीह नासरी, तूने हमें उस मौत से छुड़ाया है, और तूने कादर मुतलिक खुदा बाप के साथ हमारा फिर से मिलाप करा दिया। तेरा शुक्र करते हैं, तेरी तारीफ करते हैं। मैं दुआ मांगता हूँ इस वक्त जितने हाथ तेरे हजूर में उठे हुए हैं, जितने दिल तेरे हजूर में उठे हुए हैं, जितने लोग घुटनों के बल हुए हैं, जितने लोग खड़े होकर दुआ मांग रहे हैं, उन सबको छू कर पाक और पवित्र कर दीजिए। गुनाह की रूह, बदी की रूह, शैतानी कुवतें, बदरूहें, बीमारियां, खुदावंद यीशु मसीह के नाम से बदनों को, जिंदगियों को छोड़ दे इसी पर। और मैं तेरा शुक्र करता हूं तूने दुआ सुन ली है, खुदावंद यीशु मसीह के नाम में, आमीन, प्रेज गॉड। अभी हम लाइव कॉल्स लेंगे, अगर चंद मिनट हैं हमारे पास, अगर आपको जरूरत हो किसी भी तौर से दुआ की तो आप कॉल कर सकते हैं। मेरा ख्याल है ऑपरेटर शायद होंगे यहाँ पर, तो वो नंबर डिस्प्ले करेंगे। और अगर आपका फ़ोन किसी वजह से मिल ना सके तो आप ऐसा कर सकते हैं कि आप मुझे बाद में भी हफ्ता भर या कभी भी जब भी आपको ज़रूरत हो तो आप कॉल कर सकते हैं। मैं एक लम्हे के लिए दुआ करना चाहता हूँ। एक बहन है कमलजीत जर्मनी में, उनके लिए, उनकी हेल्थ की रेस्टोरेशन के लिए, प्यारे खुदावंद यीशु मसीह, उस प्यारी बहन कमलजीत के लिए मैं दुआ मांगता हूँ, उसे छूकर शिफा दे दीजिए। और उस प्यारे भाई का जिसने प्रॉपर्टी एक्सटेंड करनी है, उसमें जो भी रुकावटें हैं, तेरी कुदरत के वसीले से अभी इसी वक्त गिर जाए, खुदावंद यीशु मसीह के नाम से, आमीन, प्रेज गॉड। माफ़ कीजिए, हमारा वो सुनने वाला शायद गिर गया है। I'm so sorry for this interruption. कोई बात नहीं, लेकिन मैं वो आई कैन पुट इट अगेन, कोई बात नहीं, दैट्स फाइन। हेलो हेलो हेलो
हेलो पास्टर जी, सलाम।
ओ सलाम जी, पास्टर साहब, सलाम।
खुदावंद आपको बहुत बरकत दे, खुदावंद की मेहरबानी से, खुदावंद का सच्चा और जिंदा पाकलाम हम सब के लिए बाइस से बरकत है। चर्च ऑफ जीसस क्राइस्ट आपको खुशामदीद अभी ही से कहता है, हम बेचैनी से उस दिन का इंतजार कर रहे हैं ताकि हम खुदावंद से और बरकत हासिल कर सकें। प्रेयर रिक्वेस्ट पास्टर जी, भाई नजीर साहब हैं, پیٹر نذیر، ان کی مسز اور ان کا صاحبزادہ بہت بیمار ہیں، تو میری دلی ریکویسٹ ہے کہ آپ ان دونوں کے لیے پلیز دعا کیجیے گا.
جی جی ضرور.
گاڈ بلیس یو.
اچھا
جی. جے یسو دی تے ہر شے یسو دی.
آمین. پر خدا میں یسو مسیح، تو بھائی نذیر پیٹر کو جانتا ہے، اس کی بیوی اور اس کے بیٹے سے بھی واقف ہے، اس لیے میں دعا کرتا ہوں کہ تو اپنا ہاتھ بڑھا کر انہیں چھو کر سر سے پاؤں تک مکمل رہائی، تندرستی اور شفا بخش دے، ایک معجزہ کر دے اپنے نام کے جلال کی خاطر. تیرا شکر ہو تو نے دعا سنی ہے، خدا ہم یسو مسیح کے نام میں آمین. ہلو ہلو
ہلو. گڈ ایوننگ پاسٹر جی.
جی گڈ ایوننگ میری بہن.
پاسٹر جی نسرین بول رہے ہیں مانچسٹر تو. تہاڈا میسج بہت اچھا سی.
اچھا جی.
بہت اسی برکت پائی ہے.
اچھا جی.
تے سنن والے سارے نے برکت پائی ہوئے گی. خدا من کرے ان جی تہاڈا پروگرام چلدا رہے تے اسی برکت پاندے رہیے.
آمین.
تے پاسٹر جی ساڈی فیملی لی، میری فیملی لی، بچیاں لی.
اچھا جی ٹھیک ہے میری بہن، تسی فون رکھ دو، میں دعا کرنا. پیرے خدا من یسوع مسیح، میں تیرا شکر تیری تعریف کرتا ہوں اس میری بہن کے لیے اور ان کے ہسبینڈ کے لیے اور ان کے بچوں کے لیے، بھائی پرویز صاحب کے لیے. میں دعا مانگتا ہوں تو اس سارے خاندان کو چھو کر شفا بخش اپنے نام کی خاطر، بلکہ تو نے شفا دی ہے اس گھرانے کو. میں دعا مانگتا ہوں کہ ان کو اپنے نام کے جلال کی خاطر برکت دے. خدا یسوع مسیح کے نام سے تیری حضوری، تیری پریزنس ان کے گھر میں ٹھہری رہے، خدا یسوع مسیح کے نام میں آمین. پریز گاڈ. ہللویا. اچھا تو جیسا میں آپ کو کہہ رہا تھا، کہ آپ ہفتہ بھر یا جب بھی آپ چاہیں، آپ کو ضرورت محسوس ہو، تو ہم خدا کے بھی خادم ہیں اور مسیح یسوع کی خاطر ہم آپ کے بھی خادم ہیں. آپ ہمیں جب بھی چاہیں آپ فون کر سکتے ہیں، دعا کے لیے کہہ سکتے ہیں، اور خدا یسوع مسیح جو زندہ ہیں وہ دعاؤں کو سنتے اور جواب دیتے ہیں. ہم خدا کی تعریف کرتے ہیں. میرے پاس بہت سی ٹیسٹمنیز ہیں، بہت سی گواہیاں ہیں لوگوں کی کہ خدا یسوع مسیح نے کس طور سے ان کو شفا دی، ان پر رحم فرمایا. اور وہ میں آج کل یہاں پلے نہیں کرتا کیونکہ زیادہ وقت کلام میں گزر جاتا ہے، تو لیکن جلد ہی میں ایسا سیٹ اپ بناؤں گا تاکہ آپ ان گواہیوں کو بھی سن سکیں اور اس کے وسیلے آپ کا ایمان بڑھے اور آپ برکت پا سکیں. ہم کالر سے بات کرتے ہیں. ہلو 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 ہلو. میرا خیال ہے کال شاید ڈراپ ہو گئی ہے، ان کی آواز مجھے نہیں آ رہی کسی وجہ سے. تو آپ دوبارہ ٹرائی کر سکتے ہیں، یا پھر آپ بعد میں میرے پرائیویٹ نمبر پر، میرا موبائل نمبر آئی تھنک وہ ڈسپلے کر دیا ہو گیا، تو آپ وہ نمبر لے سکتے ہیں، آپ کال کر سکتے ہیں بعد میں بھی. خدا مند آپ کو برکت دے. ہم کالر سے بات کرتے ہیں. ہلو ہلو ہلو
ہلو جی. جی مسیح
جی. جی مسیح جی.
پاسٹر صاحب میں گل کروں گا.
جی میں گل کر رہے ہیں جی جناب.
ہاں جی پاسٹر جی، میں گرلوچن بول رہا بیگم توڑلی سے.
اچھا جی گرلوچن.
ساڈے ایک برادر لنڈن جدا رہندے، انہاں نوں میجر اٹیک ہویا ہے دا.
اوہ اچھا اچھا. کی نام جی انہاں
دا؟ پرارتھنا جی.
جی 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 ضرور.
میرا نام پرشوتم ہے.
اچھا جی. اچھا جی تُسی فون رکھ دو، اپنا دعا کرنے تے پربھو یسوع مسیح دا ہاتھ ساری دنیا تے کام کردا ہے، تو ضرور دیا کرن گے. تُسی فون رکھ دو، میں دعا کر دینا. ہاں جی پربھو یسوع مسیح، اج تہاڈا بہت شکر دھنواد کرنے ہیں. تُسی بادشاہاں دے بادشاہ، پربھواں دے پربھو جے. پربھو یسوع مسیح تُسی پرشوتم نوں جاندے ہو، اس لیے میں دعا کرنا تُسی پرشوتم تے دیا کرو، کرپا کرو، تے انہاں نوں چھو کے اس ساری کنڈیشن تو رہائی تے شفا بخش دو. خدا یسوع مسیح کے نام سے اس کا ہارٹ کا سارا نظام مکمل طور پر شفا پا جائے. خدا یسوع مسیح کے نام سے ایک جلالی کام کر دیجیے. میں تیرا شکر کرتا ہوں تو نے دعا سنی ہے، تیری پاک حضوری پرشوتم پر اترے उसके उस कमरे में उतरा है जहां पर पुरुषोत्तम मौजूद है, खुदा यीशु मसीह के नाम से, आमीन, प्रेज गॉड, खुदा उनकी तारीफ हो। अभी हमारे पास वक्त ख़त्म हो गया है, तो आपके साथ मेरी मुलाकात नेक्स्ट वीक ट्यूसडे होगी। तब तक के लिए खुदा के कलाम में लगे रहें और कलाम को समझ कर पढ़िए। अगर समझ नहीं आती फिर भी पढ़ें, लेकिन आप पूछ सकते हैं अपने पास्टर साहबान से, बाइबल टीचर्स से, और मुझ छोटे से खुदा के खादिम से भी आप पूछ सकते हैं। गॉड ब्लेस यू, बाय बाय।